प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 22 दिन बाँकी।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। जनअपेक्षा अनुरूपको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। चलचित्र विधेयक 2081 राष्ट्रिय सभाबाट पारित। आर्थिक लाभ नदिने ससाना आयोजना मात्र रोकिएको अर्थमन्त्री रामेश्वर खनालद्वारा स्पष्ट। सत्तारूढ़ दलका तत्कालीन सांसद र सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा श्रीलंकाको एक अदालतद्वारा 16 अभियुक्तलाई मृत्युदण्डको फैसला। र टी20 विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले भोलि इटलीसँग प्रतिस्पर्धा गर्दै।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन सबै पक्षबाट सहयोग पुर्याऊ।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
यही 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदातामा हार्दिक अनुरोध गर्दछ।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियारको दुरूपयोग कुनै सामान्य त्रुटि नभएर त्यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35 स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शक्ति र पद हुँदैमा कोही पनि कानूनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्नुपर्ने खाँचो औल्याउनुभयो। राष्ट्रपति पौडेलले जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्न अख्तियार दुरूपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउनुभयो।
सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घर दैलोमा पुर्याउन सकिँदैन। जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य शर्त नै अख्तियार दुरूपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण हो। लोकतन्त्रले अपेक्षा गर्ने सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनै पर्छ। अख्तियार दुरूपयोग केवल कानून उल्लंघन मात्र होइन, यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि हो। यसले आर्थिक क्षति वा नैतिक विचलन भन्दा धेरै पर पुगेर राज्य र नागरिक बीचको भरोसाको सेतुमा चोट पुर्याउँछ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको बताउनुभयो। प्रधानमन्त्री कार्कीले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता अनुरूप भ्रष्टाचार विरूद्धको दोस्रो रणनीतिक योजना निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
भ्रष्टाचार नियन्त्रणका लागि हामी कहाँ पर्याप्त संरचना छन्, पर्याप्त कानूनी र नीतिगत व्यवस्था पनि छन्, तर पनि किन हामी कहाँ भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण हुन सकिएको छैन? भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो। त्यसमा पनि प्रत्येक निकाय र कार्यालयका प्रमुख नै आफ्नो संस्था र संस्थाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्दछ। जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्ग भन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौं तबसम्म आफूभित्र चाहेको सुधार गर्न सक्ने छैनौं। प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि उक्त कार्यालयको प्रमुख नै जिम्मेवार हो। यो मान्यता, चेतना र जिम्मेवारीको बोध प्रत्येक राष्ट्र सेवक, कर्मचारी, राजनैतिक नेतृत्व र अन्य सरोकारवाला पनि हुन जरूरी छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले मुलुकको भूमि र राजस्व प्रशासनमा बढ़दै गएको विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारी र सार्वजनिक सम्पत्तिको दोहन रोक्न कड़ा कदम चाल्नुपर्ने आवश्यकता उल्याउनुभयो। प्रमुख आयुक्त राईले भ्रष्टाचारका दृष्टिले उच्च जोखिममा देखिएका क्षेत्रहरूमा आयोगले प्राथमिकताका साथ अनुसन्धान र अभियोजन गरिरहेको बताउनुभयो।
भ्रष्टाचारको दृष्टिले उच्च जोखिमयुक्त देखिएका क्षेत्रहरूमा आयोगले प्राथमिकताका साथ अनुसन्धान र अभियोजन गर्दै आएको छ। उपलब्ध तथ्य र प्रमाणका आधारमा जुनसुकै तहको राजनीतिक वा प्रशासनिक पदाधिकारीहरू उप अभियोजन गर्ने कार्यलाई आयोगले निर्भीकताका साथ सम्पादन गरिरहेको छ। भ्रष्टाचार जन्य कसुरमा आर्जित सम्पत्ति शुद्धिकरण गरेको सम्बन्धमा अनुसन्धान गरी सो कसुरमा आयोगबाट विशेष अदालत समक्ष मुद्दा दायर भइरहेका छन्। नेपाल ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक कार्यकलापको विस्तृतिकरण 2082 तथा राष्ट्रिय रणनीति तथा कार्ययोजना 85/86 अनुरूप आयोगले सम्पादन गर्नुपर्ने कार्यहरूको कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ।
आयोगको 35 स्थापना दिवसका अवसरमा प्रमाणपत्र र नगद 35,000 रूपियाँ राशिको उत्कृष्ट अख्तियार सेवा पुरस्कार तथा उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको छ। राष्ट्रिय सभाको आजको बैठकले चलचित्र विधेयक 2081 पारित गरेको छ। प्रधानमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले प्रस्तुत गर्नुभएको विधान व्यवस्थापन समितिको प्रतिवेदन सहितको चलचित्र विधेयक 2081 सभाले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा विधान व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। यस्तै आजको बैठकमा 6 वर्षे समयावधि पूरा गरेर फागुन 20 गतेदेखि विदायी हुन लाग्नुभएका सांसदहरूले आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभएको छ। बैठकमा सांसदहरू देवेन्द्र दाहाल, तुलसा कुमारी दाहाल, गंगा कुमारी बेलवासे र गोपाल भट्टराईले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन राजनीतिक भाषणहरू कम गर्दै शिक्षा, स्वास्थ्य, विकास, कृषि नीतिहरूका सम्बन्धमा गहिरो अध्ययन गरी विश्लेषणात्मक विचार प्रस्तुत गर्दा प्रभावकारी हुने बताउनुभयो। सरकारले आवश्यक ठानेर सभामा प्रस्तुत गरेको विधेयक समयमै खोजी गर्न सुझाव दिँदै उहाँहरूले संघीयता कार्यान्वयनका लागि बन्नुपर्ने कानून निर्माणलाई प्राथमिकता दिन सभा समक्ष आग्रह गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले निर्वाचन सुरक्षा, कालोबजारी नियन्त्रण र सड़क सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दिन प्रतिदिन विभिन्न घटनाहरू बढ़िरहेको भन्दै निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। चुनावको मुखमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गराएको भन्दै त्यसको अनुगमन गरी मूल्यवृद्धि र कृत्रिम अभाव गराउनेलाई कार्यवाही गर्न सरकारसँग माग गर्नुभयो। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले तत्काल आर्थिक लाभ नदिने खुद्रे तथा टुक्री आयोजना मात्र रोकिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै उहाँले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा बजेटीय दबाव र प्राथमिकता पुनर्संरचनाका कारण यस्तो निर्णय गर्नु परेको स्पष्ट पार्नुभयो। उहाँले आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवा पुनः संचालन, राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतको व्यवस्थापन, चालू तथा महत्वपूर्ण आयोजनामा कम विनियोजनका कारण सिर्जित दायित्व भुक्तानी, आर्थिक पुनरुत्थान तथा घाइते र शहीद परिवारलाई राहत उपलब्ध गराउने दायित्वले बजेटमा चाप परेको सभालाई जानकारी दिनुभयो। मन्त्री खनालले डिजाइन, स्टिमेट तथा टेण्डर प्रक्रियामा गइसकेका वा उपभोक्ता समितिसँग सम्झौता भई क्रमागत रूपमा अघि बढ़िरहेका आयोजना सम्बन्धित मन्त्रालयबाट पुष्टि गरी क्रमशः फुकुवा गर्दै लगिएको र धेरै आयोजनाको रकम फुकुवा भइसकेको जानकारी समेत दिनुभयो। यस्तै बैठकमा मन्त्री खनालले दलित समुदायको हक कार्यान्वयन गर्न दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयकको मस्यौदा निर्माण प्रक्रिया तीव्र पारिएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक फागुन 1 गते अपरान्ह 12:15 बस्नेछ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 53 जिल्लाका 117 निर्वाचन क्षेत्रको मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म 1,50,00,000 भन्दा बढ़ी मतपत्र छपाई भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीशीले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानो ठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि गत पुष 22 गतेदेखि मतपत्र छपाई शुरू भएको हो। पहिलो चरणमा 10,98,200 नमूना मतपत्र छपाई सम्पन्न गरी विभिन्न जिल्लाहरूमा पठाइसकिएको आयोगले जनाएको छ। प्रत्यक्षतर्फको निर्वाचनका लागि 2,03,23,000 मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ। प्रधान सेनापति अशोक राज सिग्देलले एकीकृत सुरक्षा योजना 2082 अनुसार निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जंगी अड्डामा कृतनापति समन्वयात्मक बैठकको आज समापन गर्दै प्रधान सेनापति सिग्देलले अन्य सुरक्षा निकाय एवं सबै सरोकारवालाहरूसँग समन्वयात्मक रूपमा कार्य गरी आगामी फागुन 21 गते हुने निर्वाचन सुरक्षित रूपमा सम्पन्न गर्न निर्देशन दिनुभएको हो। हिजो शुरू भएको बैठकमा वर्तमान परिस्थितिको विश्लेषण तालिमहरूको समीक्षा बन्दोबस्ती पक्ष लगायत समसामयिक विषयहरूमा समेत छलफल भएको नेपाली सेनाले जनाएको छ। निर्वाचनमा कसरी मतदान गर्ने भन्ने जानकारी नपाउँदा ज्येष्ठ नागरिक तथा सामाजिक सञ्जालबाट टाढा रहेका समुदाय अन्यलमा छन्। पाल्पाका मतदाता अहिलेसम्म कसैले पनि कसरी र कति ठाउँमा मतदान गर्ने भन्ने जानकारी नदिएको भन्दै मतदाता शिक्षा आवश्यक रहेको बताउँछन्। निर्वाचन आयोगले भने बदरमत कम गर्न र आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई फागुन 1 गतेदेखि अगाडि बढ़ाउने जनाएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
रिप्लिकोट आठ फेकी 68 वर्षीय लक्ष्मी थापा विगतको स्थानीय निर्वाचन सम्झिँदै 7 ठाउँमा छाप लगाएको सम्झनुहुन्छ। अरूले नसिकाई आफै मतदान गर्न समेत नसक्ने उहाँलाई अहिलेसम्म स्वतन्त्र निकायबाट मतदान गर्ने तरिका कसैले सिकाएको छैन।
मैले भोट हाल्न पनि जान्दिनँ। पहिला त 7 ठाउँ हानेको, अहिले कति ठाउँ हानियो हामीलाई कोही सिकाउन पनि आएको छैनन्।
मतदातालाई सचेत गराउने तथा सही संकेतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषित गरिरहेको छ, तर त्यो ज्येष्ठ नागरिक तथा सामाजिक सञ्जाल नचलाउनेहरूका लागि उपयोगी छैन। अहिलेसम्म कसैले पनि भोट दिने तरिका नसिकाएको गुनासो गर्नुहुन्छ वन पोखरीका स्थानीय मन बहादुर राउत।
पहिला त गाउँमा आएर नेताहरूले यसरी भोट राख्नुहोस् भनेर शिक्षा पनि दिन्थे।
मत बदर हुँदा निर्वाचन परिणाममा समेत फरक पर्ने भएकाले विशेष गरी ज्येष्ठ नागरिकहरूलाई अनिवार्य मतदाता शिक्षा आवश्यक छ। चुनाव लागे पनि भोट दिने तरिका थाहा नभए भएको स्थानीय सीमा सुमैले बताउनुभयो।
चुनाव आइसक्यो, अहिले भोट कसरी कहाँ हान्ने हो भन्ने कुरो केही जनचेतना छैन।
स्वतन्त्र तथा दलका उम्मेद्वारले आफ्नो संकेत चिन्हमा मतदान गर्न सिकाउने भएकाले आयोग तथा स्वतन्त्र निकायबाट मतदाता शिक्षा दिनुपर्ने हुन्छ। गाउँमा दलका कार्यकर्तालाई थाहा भए पनि अन्यलाई मतदान गर्ने तरिका तथा नमूना मतपत्रको बारेमा जानकारी नभएको सहराका स्थानीय टीकाराम पोखरेलले बताउनुभयो।
गाउँमा कार्यकर्तालाई थाहा होला, नभए कसैलाई पनि थाहा होइन। अब कति ठाउँ थाहा पान्ने हो, निर्वाचन शिक्षा अहिलेसम्म भएको देखिन्न, सम्बन्धित निकायको ध्यान पुग्न पर्ने जरुरी देख्छु मैले।
स्थानीय स्तरमा कार्यरत बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, स्थानीय स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकहरू मध्येबाट स्वयंसेवक छनौट गर्ने निर्वाचन आयोगले जनाएको छ। पाल्पामा फागुन 1 गतेबाट एक वडामा एकजना मतदाता शिक्षा स्वयंसेवक खटिने जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताउनुभयो।
एउटा स्थान तबाट एकजना कार्यालय निर्वाचन सम्पर्क व्यक्ति तोकिसकेका छौँ। मतदाता शिक्षा प्रचार प्रसार बदर मत न्यूनीकरण गर्ने, घर दैलो जाने, विद्यालय स्तरमा जाने गरेर चाहिँ उहाँहरूले यो कार्यक्रमहरू गर्नुहुन्छ। फागुन 1 गते भित्र तालिम दिएर मतदाताहरूलाई चाहिँ सचेत गराउने, शिक्षा दिने कामहरू उहाँहरूले गर्नुहुन्छ।
मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाउन जरूरी देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
केन्द्रीय आचार संहिता अनुगमन समितिमा हालसम्म 51 उजुरी प्राप्त भए सम्बन्धित राजनीतिक दल तथा उम्मेद्वारलाई स्पष्टीकरण सोधिएकोमा 30 जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनैतिक दल, उम्मेद्वार, सरकारी एवं गैर सरकारी संस्था, संचार माध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो। दर्ता भएका संचार माध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण लगायत कार्यवाहीका लागि लेखी पठाइएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो। देशभरका मतदाताहरू यति बेला आसन्न निर्वाचनबाट कस्तो नेतृत्व चयन गर्ने भन्ने विषयमा आआफ्नो ठाउँमा चर्चा गरिरहेका भेटिन्छन्। सुनसरीका मतदाता आफ्नो क्षेत्रका समस्या समाधान गर्न सक्ने र आफूहरूसँग निरन्तर सम्पर्कमा रहने जिम्मेवार उम्मेद्वारलाई मतदान गर्ने योजनामा छन्। सुनसरीबाट संवाददाता रुमा रिजालको रिपोर्ट।
पार्टीको मतलब छैन, हामीलाई युवक गर्न सक्ने युवक चाहिन्छ।
प्रतिनिधि सभाको निर्वाचन नजिकै गर्दा मतदाताहरू भने आफ्ना स्थानीय समस्या बोकेर संसद पुग्ने सांसदको खोजीमा छन्। सुनसरीका विभिन्न टोलमा भेटिएका मतदाताहरू यो निर्वाचनमा कस्तो उम्मेद्वार चुन्दैछन् त?
बाँदर आतंक भयंकर छ, बाँदर भात पकाउँछ, भाडै लगाइदिन्छ। सक्षम उम्मेद्वार आउनु पर्यो, हामीलाई
भोट दिन जाने जानु पर्छ भने पहिले देखाउनु पर्यो, त्यो पानी चाहिँ कटाउनु पर्यो, डुबन क्षेत्र छ हाम्रो, डुबन क्षेत्र हटाइदिनु
यसरी मतदाताहरूको धारणा सुन्दा उनीहरू जनतासँग निरन्तर सम्पर्कमा रहने प्रतिनिधि चाहिरहेका छन्।
यस्तो गर्छौ त्यस्तो गर्छौ भनेर भन्छन्। पहिले भोट चाहिएको बेला भोट माग्न आउँदा भोट पाइसकेपछि उनीहरू देखाइ पर्दैन नि त, अनि के भन्नु? त्यो
पार्टी भन्दा सक्ने मान्छेहरूले दिनुपर्ने जस्तो छ।
म चाहिँ देश परिवर्तन गर्ने खालको मान्छे चाहिँ आओस् जस्तो लाग्छ।
यो निर्वाचन मत हाल्ने औपचारिक प्रक्रिया मात्र नभई जनताको समस्यालाई कानून र नीतिमा रूपान्तरण गर्न सक्ने सक्षम जिम्मेवार प्रतिनिधि चयन गर्ने महत्वपूर्ण अवसरको रूपमा स्थापित भएको छ। रुमा रिजाल, रेडियो नेपाल, सुनसरी।
नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमै निर्वाचन हुने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिनुभएको छ। पोखरामा आज आयोजित पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलामा संयोजक प्रचण्डले निर्वाचन हुँदैन कि भन्ने दुविधाबाट मुक्त भई प्रचार प्रसार अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको हो। उहाँले जेएनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुन लागेको निर्वाचनमा आआफ्नो ठाउँबाट आजैदेखि सक्रिय भई लाग्न आग्रह गर्नुभयो। उपराष्ट्रपति रामशाह प्रसाद यादव जापानका सम्राट नारुहितोको 66 शुभ जन्मोत्सव तथा नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्षगाँठका अवसरमा काठमाडौँमा आयोजित जापानी दूतावासले आज आयोजना गरेको स्वागत कार्यक्रममा शरीक हुनुभयो। त्यस अवसरमा नेपालका लागि जापानी राजदूत मेइदा तोरूले जापानका सम्राट सम्राज्ञी र प्रधानमन्त्रीसँग राष्ट्रपति रामचन्द्र पौडेलको भेटवार्ताबाट दुई देश बीचको सम्बन्ध थप विस्तारमा योगदान पुगेको बताउनुभयो। राजदूत तोरूले यस्ता भ्रमण आदान प्रदानले सन् 1899 शुरू भएको जनस्तरको सम्बन्ध समेत सुदृढ हुँदै गएको उल्लेख गर्नुभयो। पाठेघरको मुखको क्यान्सर विरूद्धको ह्युमन प्यापिलोमा भाइरस एचपीभी खोप अभियान 56 जिल्लाका 493 स्थानीय तहमा सञ्चालन भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ। हिमाली र पहाड़ी भेगका 21 जिल्ला बाहेकका 56 जिल्लामा 493 स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारीहरूका लागि सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी 3 दिने आधारभूत तालिम आजदेखि सिंहदरबारमा शुरू भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको सहकार्यमा संचालित तालिममा रेडियो नेपाल र नेपाल टेलिभिजनका 35 कर्मचारी सहभागी छन्। आधारभूत तालिमको शुभारम्भमा रेडियो नेपाल आर्थिक प्रशासन महाशाखा प्रमुख मनोज चौधरी र रेडियो नेपाल तालिम शाखाका प्रमुख तारा प्रसाद वस्तीले तालिमबाट प्राप्त ज्ञानले सार्वजनिक सेवा प्रसारण नेपालको खरिद प्रक्रियालाई थप व्यवस्थित गर्न मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकाको एक अदालतले सन् 2022 सत्तारूढ़ दलका तत्कालीन सांसद र उहाँका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोगमा 16 अभियुक्तलाई आज मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2022 तत्कालीन सांसद अमराकीर्ति अथुकोराला र उहाँका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोग लागेका 41 मध्ये अदालतले 16 अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाएको हो। मृत्युदण्डको सजायका अतिरिक्त अदालतले अन्य 4 जनालाई 6 महिनाको जेल सजाय सुनाएको छ भने 21 जना अभियुक्तलाई अदालतले सफाई दिएको छ। पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा 9 जनाको मृत्यु भएको छ भने कम्तीमा 25 जना घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार दिउँसो ब्रिटिस कोलम्बियाको टम्लर रिज माध्यमिक विद्यालयमा सक्रिय बन्दुकधारी रहेको चेतावनी जारी गरिएको थियो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल मार्फत हिंसाका यस्ता भयानक घटनामा आफन्त गुमाउने परिवार र साथीप्रति समवेदना व्यक्त गर्नुभएको छ। क्यानाडामा यस्ता सामूहिक गोलीकाण्ड विरलै हुने समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले नेपाल अन्तर्राष्ट्रिय वित्तीय निकाय फाइनेन्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टमा पर्नु चुनौतीपूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धिकरण संयन्त्र सुधार्न यसलाई ठूलो अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ। नेपाल राष्ट्र बैंकको सम्पत्ति शुद्धिकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा बुधबार काठमाडौँमा आयोजित सम्पत्ति शुद्धिकरण तथा आतंकवादलाई वित्तीय सहयोग सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा गवर्नर पौडेलले ग्रे लिस्टमा पर्नु नेपालका लागि अवसरको रूपमा पनि रहेको उल्लेख गर्नुभयो। अत्याधुनिक प्रविधि प्रयोग गरी वित्तीय अपराध गर्ने प्रवृत्ति बढ्दै गएको बताउँदै गवर्नर पौडेलले त्यसलाई नियन्त्रण गर्न सुपरिवेक्षण संयन्त्रलाई थप स्रोत साधन सम्पन्न बनाउनु पर्नेमा पनि जोड़ दिनुभयो। बिहिबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, श्रीलंका, बंगलादेश र मंगोलियाका केन्द्रीय बैंकका अधिकारीहरूको सहभागिता रहेको छ। चालु आर्थिक वर्ष 2082-83 बजेटको अर्धवार्षिक समीक्षाबाट बजेट कार्यान्वयनको अवस्था निकै कमजोर र असन्तुलित भएको देखिएको छ। सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार संघ सरकारको बजेट खर्च 35 र प्रदेश सरकारको बजेट खर्च 14% खुम्चिएको उल्लेख छ। चालू आर्थिक वर्षको बजेटबाट पुष मसान्तसम्म 6,90,21,78,00,000 खर्च भएको छ, जुन कुल बजेटको 35.14% मात्र हो। त्यस्तै सातवटै प्रदेशको कुल बजेट 2,87,70,33,00,000 रहेकोमा पुष मसान्तसम्ममा 14.16% मात्र खर्च भएको देखिएको छ। संघीय विषयगत मन्त्रालयको खर्चको अवस्था नाजुक रहेको समीक्षा प्रतिवेदनले औल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय 21 मन्त्रालय र राष्ट्रिय योजना आयोग समेत गरी 23 संघीय निकाय मध्ये 5 मात्र आफ्नो वार्षिक विनियोजित बजेटको 40% भन्दा बढी खर्च गर्न सकेका छन्। यस अवधिमा 14 मन्त्रालयको खर्च 30% भन्दा तल रहेको छ। नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका 2082 स्वीकृत गरेको छ। निर्देशिकाको नयाँ व्यवस्था अनुसार नेपाली शेयर बजारका लगानीकर्ताले 1 वर्षसम्मको मार्जिन कारोबार सुविधा पाउन सक्ने भएका छन्। नेपाल धितोपत्र बोर्डले आगामी फागुन 1 गतेदेखि 1 वर्ष अवधिको र त्यसपछि पनि नवीकरण गर्न मिल्ने गरी मार्जिन कारोबार सुविधाको व्यवस्था निर्देशिका मार्फत गरेको छ। धितोपत्र बजारमा शेयर किन्दा निश्चित प्रतिशत क्रय मूल्य राखी बाँकी रहेको रकमलाई ब्याज तिर्ने गरी उधारो कायम गर्ने गरी गरिने धितोपत्रको कारोबार गर्ने व्यवस्था नै मार्जिन कारोबार हो। त्यसका लागि धितोपत्र बोर्डले मार्जिन कारोबार निर्देशिका तयार गरी लागू गर्न लागेको हो। नेपालमै बनेको एआई समर्थित एकीकृत डिजिटल इको सिस्टम ग्लोबल डायरी सञ्चालनमा आएको छ। आम नागरिक, व्यवसाय र सरकारी निकायलाई लक्षित गरी डिजिटल प्लेटफर्म अभ्यासमा ल्याइएको बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। यस मार्फत व्यवसायलाई आफ्नो डिजिटल उपस्थितिलाई वेबसाइट स्तरमा पुर्याउने, बजारीकरणको खर्च घटाउने र ग्राहकसँग सिधा संवाद गर्ने सुविधा दिएकोले व्यवसायको विस्तार र प्रवर्धनमा सहयोग पुग्ने जनाइएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
भारत र श्रीलंकामा चलिरहेका टी20 विश्वकपमा नेपालको आफ्नो दोस्रो खेलमा बिहिबार इटालीको सामना गर्दैछ। नेपालले टी20 आईमा पहिलो पटक इटालीको सामना गर्न लागेको हो। टी20 को फर्म्याटमा नेपालले इटालीको पहिलो पटक सामना गर्न लागेको हो, तर 50 ओभरकोमा भने नेपाल र इटाली 3 पटक आम्ने सामने भइसकेका छन्। इटालीसँग भएका 3 भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ। नेपाल र इटाली बीचको पहिलो खेल सन् 2005 मलेसियामा आयोजना भएको विश्वकप छनौट सिरिज डिभिजन 2 भएको थियो। उक्त भेटमा नेपालले इटालीलाई पराजित गरेको थियो। सन् 2010 आयोजना भएको विश्वकप लिग डिभिजन 4 नेपालले इटलीको सामना गरेको थियो। यस खेलमा नेपालले इटालीलाई 5 पराजित गर्यो। तेस्रो तथा इटलीसँगको पछिल्लो भेट सन् 2013 बर्मुडामा भएको विश्वकप लिग डिभिजन 3 भेट भएको थियो। उक्त खेलमा नेपालले इटालीलाई 8 पराजित गरेको थियो। सन् 2012 र सन् 2013 आयोजना भएको T20 विश्वकप ग्लोबल छनौटमा इटली र नेपाल सहभागी भएका थिए। सहभागी भए पनि फरक समूहमा रहेका कारण इटाली र नेपालको खेल भने भएको थिएन। इटालीले युरोपेली क्षेत्रीय छनौट पार गर्दै पहिलो पटक T20 विश्वकपमा स्थान बनाएको हो। विश्वकपको डेब्यू खेलमा स्कल्यान्डसँग 73 रनको फराकिलो अन्तरले पराजित भएको थियो। तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले भने पहिलो खेलमा इङ्ल्यान्डसँग 4 रनको हार बेहोरेको थियो। नेपालले अहिले आईसीसी T20 वरियतामा 16 स्थानमा रहँदा इटली 27 स्थानमा रहेको छ। बिहिबार नेपालले इटालीलाई T20 आईको 31 प्रतिद्वन्दी मुलुकको रूपमा रहनेछ। जारी आईसीसी T20 विश्वकपमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको छ। दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको हो। दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले दिएको 24 रनको टार्गेट पछ्याएको अफगानिस्तानले 19 रन मात्रै बनाउन सक्यो। यसअघि नियमित खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले 187 रन बनायो भने अफगानिस्तानले पनि विश्व ओभरमा 187 रन नै बनायो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 23.2 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 20.7 डिग्री सेल्सियस, न्यूनतम 7.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 23.4 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 25.4 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस। नेपालको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 7.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जनअपेक्षा अनुरूपको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। चलचित्र विधेयक 2081 राष्ट्रिय सभाबाट पारित। आर्थिक लाभ नदिने ससाना आयोजना मात्र रोकिएको अर्थमन्त्री रामेश्वर खनालद्वारा स्पष्ट। सत्तारूढ़ दलका तत्कालीन सांसद र सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा श्रीलंकाको एक अदालतद्वारा 16 अभियुक्तलाई मृत्युदण्डको फैसला। र T20 विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले भोलि इटलीसँग प्रतिस्पर्धा गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।